नमस्कार साथीहरू, म आविष्कारको म फेरि हाजिर भएको छु एउटा निबन्ध लिएर। यसपालि मैले लिएको छु निबन्ध भान्सा भो हजुर, भैरव अर्यालका निबन्ध सङ्ग्रहहरूमध्ये इति श्री निबन्ध सङ्ग्रहबाट मैले लिएको यो कृति भान्सा भो हजुर। अब सुनौ है त। भान्सा भो हजुर, आँखामा सूर्यदेवको झुल्को पर्न नपाउँदै कानमा सूर्य साहुको आवाज गुन्जिन आइपुग्छ। निन्द्रा भट्टी वाल्ने कान्छी झैँ हत्त नपत्त घैँटो लुकाउँदै जिउ टकटकाउँछे। सपनाहरू पुलिसको आवाज सुनेको जुवाडेहरू झैँ कोही खाटमुनि लुक्छन्, कोही झ्यालबाट हाम फाल्छन्। पिलिक्क आँखा उगार्दा मिलिक्क उही बुढो साहु महिना सुनाउन आएको बाजे चाहिँ विपना सुनाउन भित्र पस्छ। झोकको झन्झनावतमा मगज यस्तरी झन्झनाउँछ कि जुरुक्क उठेर साहुजीका गा चाउरिएका गालामा चड्याम्का चड्याम हिर्काउँदै हिर्काएर जवाफ दिउँ, कौवाले समेत जलपान नगर्दै तेरा बाबुले भान्सा गर्छन् लट्टु। तर बोल्न नपाउँदै केटाकेटी नै उसलाई उल्ल्याउन थाल्छन्। म आफ्नो झोक तकियामै बिसाएर सिरकले गुमलुङ्ग मुख छोपी आफू नबिउजेको बहाना गर्छु, किनभने एकैछिनको ध्यान दृष्टिले मलाई यो तथ्य पत्ता लगाउन गाह्रो पर्दैन। साहु अहिले भान्सा भएको नभएको सोध्न आएको कि मर्थ होइन, ऊ त अघिल्लै महिनाको भान्सा गरेको एक मुरी चामलको उधारो उठाउने उद्देश्यले मलाई ओछ्यानमै उठाउन आइपुगेको हो। त्यसैले देशको एउटै प्रश्नबाट नेताहरूले बेग्ला बेग्लै अर्थ झिके चाहिँ साहुजीले पनि एकाबिहानै सोध्न आएको भान्सा भयो हजुर भित्र धेरै धेरै अर्थ लुकेको मैले पाएँ। पहिलो त हो, उसले कति दिनदेखि मेरो भान्सा चलाइदिएको थियो। ऊ जस्तो अन्नदाता साहु कहाँ मुखै नदेखाइ अचेल म कसरी भान्सा गर्छु? न हिजो अस्ति मेरो परिवारले भान्सै गरेको छैन कि? म एउटा जागिरजीवी अधिकृत पसलेको उधारै नखाइकन महिनाभर भान्सा गर्न गराउन सक्छु र? उसको सोधाइको अझ सबभन्दा चुरो अर्थ के हो भने आफूले उधारो भान्सा गरे बापत उसलाई तिर्नुपर्ने रुपियाँ यतिन्जेल नतिरेकोले त्यसको पनि मैले भान्सा पो गरिदिएँ कि? उधारो खाने पनि कुनै निश्चित समय र स्थान हुन्छ र? उधारो ऋण घुस कमिसन नाफा नजराना भन्ने कुरा कौवाको बच्चाले जलपान नगर्दै खाए पनि हुन्छ अरे, लाटो कोसेराको बच्चाले न्यास ध्यान नगर्दै सिद्धाए पनि हुन्छ अरे। यसरी रहस्य उघार्दै जाँदा उसले एकाबिहानै भान्साको प्रश्न उठाए बापत उठेको झोकको नसाले छाडेपछिको आत्मज्ञान चाहिँ आत्मग्लानीमा परिणत हुन्छ। म सिरकभित्र दुम्सीले झैँ जिउ खुम्च्याएर दमपच परी आफूलाई लुकाउन खोज्छु, तर हिजो बेलुका गरेको काँचो कचिलो भान्साले भुँडीभित्रैबाट ध्वालल गरी शौचालयको निम्ता दिन्छ। भान्साको कुरा गर्दा शौचालयको कुरा झिक्दा तपाईँलाई अलि विभत्सताको गन्ध आउला। वास्तवमा यी दुईको सम्बन्ध टिप्पणी र आदेशको जस्तै घनिष्ठ छ। भान्सा एउटा टिप्पणी हो भने शौच एउटा आदेश हो। दार्शनिक भाषामा भान्सा भोगभूमि हो भने शौचालय त्याग तीर्थ। साँच्चै भनौँ भने आजको जटिल र व्यस्त जीवनमा शौचालय जस्तो आनन्दी ठाउँ अर्को कुनै छैन। कारण यहाँ उधारो उठाउन आउने साहुले मात्र होइन, उधारो खान बाध्य गराउने केटाकेटीको माउले पनि झिन्झोल्न पाउन्नन्। कमसेकम एकान्त साधना र आत्मचिन्तनको एउटा शान्त आश्रम शौचालय नै हो। त्यसैले म आश्रमभित्र पछि आरामसँग भएर आत्मलिनको चिन्तन गर्न थाल्छु। मानौ मलाई भान्सा गर्नुको अर्थबोध हुन लाग्छ। भान्सा गर्नु भनेको खानु हो। खानु भनेको कुनै पदार्थलाई मुखद्वारबाट प्रवेश गराई आन्द्रे मार्गद्वारा भुँडी भण्डारसम्म पुर्याउनु हो। तर खानुसित बढी मोह भएर हो कि अब खानुको समस्याले बढी सताएर हो, नेपालीहरूले यसको अर्थ विस्तार यस्तरी गरेका छन् कि तन्काउनु र सुर्काउनुलाई पनि खानु नै भनिदिन्छन्। उदाहरणको लागि हामी चुरोट पनि खान्छौँ, चिया पनि खान्छौँ, पाए रम पनि खान्छौँ, नपाए गम पनि खान्छौँ, तर अरू खानुसित त्यति चासो हुँदैन। हाम्रो खास खानु भात खानु हो। त्यसैले साँझ बिहान टुप्लुक्क कोही आइपुग्यो भने ढोकभेटपछिको दोस्रो प्रश्न हुन्छ, भात खानु हो? भात खानु भनेको जीवनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हँसुर्नु, घिच्नु, धोक्र्याउनु पनि हो। धन धान मान शानले जजल्यमान मानिसहरू जिउनार गर्छन्। हलो जोतेर खानुपर्ने परिश्रमीहरू सायद हसुर छन्। धोक्रा बोकेर ज्याला कमाउनेहरू सायद धोक्र्याउँछन् र सहारै हिन्नती ठहरिएका वा रिस उठेका मान्छेहरू घिच्छन्। कमसेकम आफूलाई सन्तोष के छ भने हिजो बेलुका पान रोटी धोक्राएको भए पनि सुक्खा रोटी टोकेको भए पनि रिसाएको साउले कमसेकम यसरी त सोधेन, घिच्यो बाजा, धोक्यो बाजा, हसुर्नुभयो हजुर। अर्थ उही भए पनि जीवनार गर्नु, भान्सा गर्नु, भात खानु र घिच्नुको ध्वनिमा ठुलो अन्तर हुन्छ। जीवनार भन्ने बित्तिकै 84 व्यञ्जनका दर्जनौ दर्जन रिकापीहरू वरिपरि सजाएर बडे मानको थालमा घिउ चुहिने, दुई पन्यु मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ। भान्सा गर्नु भन्दा कमसे कम दाल भात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक दुईवटा फलफुलको बास्ना आउँछ। भोजन गर्नु भन्दा निम्तालु बाहुन वा जोगी वा ज्वाइँ भानिजले निमन्त्रणाको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षिणा समेत लिई खिर, मालपुवा वा एक टपरी दही भात बजाएको बुझिन्छ। भात खानु मात्र भन्दा सिलाबरको वा पित्ले थालमा पस्केको रातो रातो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर घाँस हाल्नु भन्ने बुझिन्छ। अधिकांश भद्र भला आदमी कहाँ भात खाँदा फलफुलको त कुरै छाडौँ, दाल तरकारीको पनि नियमित प्रबन्ध हुँदैन, केवल भात खाए पुग्छ। त्यसैले प्रायः दाल तरकारी खाए नखाएतिर वास्तै नराखी हामी सोध्ने गर्छौँ, भात खायौ? त्यही भात पनि उसिनेको पर्यो वा चामलको कायम मुकायम मकै, कोदो, फापर या चनाले गराउनु पर्यो भने, जिब्रामा अड्काई अड्काई निल्नु पर्यो भने त्यसलाई घिचेको भन्न पनि कुनै आपत्ति छैन। कतिजनालाई रिस उठाएर वा कतिदेखि रिसाएर गर्नुपर्ने हामी जस्तोको पेट भर्ने क्रियालाई भान्सा गर्नुभयो भनी सोध्नु सट्टा घिच्नुभयो भनी सोधे स्वाभाविकै ठहरिएला कि भन्ने मलाई लाग्छ। त शौचालयमा यति ज्ञान हासिल गरी जब म बाहिर निस्कन्छु साउजी गनगनाइरहेको सुनिन्छ। हजुरहरूले यस्तो गरिदिएपछि हामी के खाने ए भनिदिउँ कि जस्तो लाग्छ, तिमीले नाभा खाने, हामीले उधारो खाने। तर त्यसो नभनी म उसलाई आश्वासन दिन्छु, तिम्रो पैसा हामी खाँदैनौ साउजी, अहिले केही दिन कम्पनीको हालत खराब भएकोले तलब आएको छैन, आउने बित्तिकै पुर्याउन पठाउँला क्या। मेरो भद्र आश्वासनले साउजी त आश्वस्त भएर जान्छ, तर भान्सा विभागकी अध्यक्षा श्रीमती देवीको लम्बे टिप्पणी आदर्शार्थ प्रस्तुत हुन्छ। चामल, चिनी, चना, चम्सुर, रातो माटो, मट्टी तेल, हिङ, हलेदो, हिसाबको कापी, साबुन, साबुदाना, स्टोभको वासर र सल्फाइगोनाइडिन। अफिसको माग फारम हुँदो हो त म त्यसलाई यसरी फाइलमा कोचिदिन्थेँ कि एक महिनापछि खोज्दा पनि खोज्नै फेरि एक महिना लागोस्। तर माग पर्यो बुढीकै, सरदाम पर्यो भुँडीकै, जहानको समस्या पनि जनताको समस्या जस्तो टारेर टर्ने हो र। न आश्वासनले टर्छ, न भाषणले, न योजना बनाएर टङ्गारिन्छ, न अभियान चलाएर। मैले त तुरुन्तै आदेश मात्र दिएर पनि पुग्दैन, निकासा नै दिनुपर्छ, नत्र एकछिनपछि भात पाक्यो भन्ने सोध्ने अधिकार पनि मेरो हुने छैन, मलाई भान्सा गर्नुभयो भन्ने सोध्ने कर्तव्य पनि कसैको बाँकी रहने छैन। त्यसैले गिजाबाट टुथपेस्टको गाज निकाल्दै म सम्झन थाल्छु, यस महिनामा उधारो नलिएको परिचित पसल कुन बाँकी छ, या सापट नलिएका कुनै साथी वा सज्जन बाँकी छन् कि। तर तुरुन्तै सम्झनामा कोही पनि चढ्दैन, बरु यसपालि बत्ती धेरै चढेछ भनी छोरो भन्छ, पानी धेरै चढेछ भनी छोरी भन्छे, म पनि निकै चढेको छु भनी टेलिफोन घन्टी ठोक्छ। आधुनिक जीवनमा घन्टीको पनि घनिष्ठता छ भन्ने कुरा मान्नै पर्यो। प्रसूति गृहमा आमाको गर्भबाट जब खुत्रुक्क ओर्लेथे, नर्स दिदीले टिङरिङ टिङरिङ घन्टी बजाई मेरो धरावतरणको सलामी दिइथिन् रे। त्यसैले स्कुल कलेजदेखि घर अफिससम्म नाना थरीको घन्टीले मलाई छोडेको छैन। बेला न कुबेलाको यो घन्टीदेखि यति झोक चल्छ कि उठाउँदै नउठाइदिउँ, तर कुनै भाग्य विधाताको घन्टी रहेछ भने के गर्ने, त्यसैले उठाउँछु। भान्जी मैयाको मधुर स्वर गुन्जिन्छ, उहाँ हजुरको मामालाई नभेटी नहुनेछ अरे, दिउँसो भेट हुँदैन भनेर हामी अहिले नै ती खानाखानी गरेर आउँदैछौँ। माइजूलाई भनिदिनु होला, उहाँ हजुर तेलमा बनाएको कुरा जिउनार हुन्न नि। आफैलाई सुन्न धौ धौ परेको सन्देश माइजू चाहिँलाई कसरी सुनाइदिने? त्यसैले म रिसिभरको साथै कुरो बटारेर उतैतिर फर्काइदिन्छु। होइन नानी, त्यस्तो जरुरी भए उहाँ हजुरलाई किन दुःख? मेरो अहिले त्यतैपट्टि आउने काम छ, माइजू पनि भेट्नु छ भन्थी। भान्सा त्यहीँ ठिक गर्नु, तिम्रो मामालाई तेलमा बनाएको मात्रै होइन मट्टी तेलमा बनाएको पनि मिठो लाग्छ भनी बजेलाई सुनाइदिनु। भान्जी मैया खिलखिलाउँदै टेलिफोन राख्छिन्। एकजोर पाहुना हटाउनुको साथै भान्जी कहाँ एक छाक भान्साको चुली निम्तो माग्ने नकचर्याइमा आफू सफल भएकोमा मलाई टिडिए सहितको विदेश भ्रमणको निम्तो माग्न सफल भए जस्तै खुसी लाग्यो। यही खुसीमा आराम कुर्सीमा बसी म मग्नसँग कोसेली फुक्न थालेँ। एकाएक एकजना बाजे चोकमा ठिङ्ग उभिएर न्याउरे स्वरमा पाती पढ्न थाले। आ ब्रह्मण्ण ब्रह्मण्णो ब्रह्मवर्च। त्यसको मूल अर्थ न उनले बुझेका होलान् न मैले बुझेको छु, तर भावार्थ भने भात खानु हो। यो हाम्रा केटाकेटी र आइमाई सबैले बुझेका छन्। त्यसैले उनीहरूले चुपचाप लगी एक मुठी भात बनाउने गेडा झोलीमा हालिदिए। बाजे हिँड्न नपाउँदै अर्को अवतार चोकमा अवतारित भयो। त्यो अवतार थियो दही दाजुको, दुई हातमा बडे बडे घैँटा झुन्डिएको, बीचमा घ्याम्पिएको गाँठोले सकी नसकी हिँड्नुपर्ने दही दाजु टोलभरिको परिचित विदूषक जस्तो थियो। झ्यालमुनि घैँटो बिसाउँदै मलाई नमस्कार गरेर उसले सविनय निवेदन गर्यो,
3-20-11 वर्ष खाइहालियो, अब 2-4 वर्ष खानालाई पर्नु हम्मे पर्यो हजुर।
म सुनेको नसुने गरी उसको खानुको समस्या र आफ्नो खानुको समस्या जोड्न थाल्छु। केटाकेटीहरू उसलाई ठग बुढो, हन्डे बुढो, घ्याम्पे बुढो भन्दै घिज्याउँछन्। दहीमा च्याउ मिसाएर ल्याउँछ भन्छन्। तर ऊ त्यस्ता टिका टिप्पणीको कुनै वास्ता गर्दैन, न घिज्याएको वास्ता गर्छ न खिज्याएको। खानको लागि यस्ता उपेक्षा र अपमानहरू पहिले पचाउनुपर्छ भन्ने उसले जीवन दर्शन 70 वर्षदेखिको अनुभवमा खारिएको दर्शन हो। सामान्य रूपमा दही चाहिँदैन बुढाबा भन्यो भने एकपल्ट राम्रै भाषण गर्छन्,
आज एकादशी भोलि आइतबार, यो दही अघि पछिको जस्तो होइन, खावा दुधको दही खावा दुधको।
धेरै जसो ऊ जित्छ र हामी हार्छौँ अनि दही किन्छौँ। थोरै जसो ऊ हार्छ, रन्कन्छ, फन्कन्छ, फेरि अर्को दिन टुप्लुक्क आइपुग्छ। दही दाजुको प्रस्थानपछि दुध मैया आइपुग्छे, एउटा फुलो परेको आँखा मतिर चढाएर निकै लजाए चाहिँ भित्र पस्छे र पहिले आफ्नो महत्त्व गाउँछे। आमालाई जाउन भनेको तँ गए मालिकहरू कुसाउँछन्, धेरै दुध किन्छन् भन्छन्। हुन पनि क्या बजै, ऊ त्यो टोलमा बस्ने देशी साहेब छ नि, आमाले लगेको बेलामा आधा माना दुध लिन्छ, म गएको बेला 2 माना लिन्छ, र दुध ल्याएको ज्याला भने 1 सुक्का पैसा बढ्ता पनि दिन्छ। दुध बाल्ने बुढीको भान्सा गर्ने कलामा तरुणी छोरीको कति मद्दत रहेछ भन्ने बुझ्न मलाई गाह्रो पर्दैन, तर चुरोट बेस्कन तान्न सिवाय अरू केही बोल्दिनँ। दुध मैया झ्यालमुनिबाट फेरि एक नजर मासतिर चढाई लचकदार पैतालाले चल्छे। म हेरिरहन्छु हेरिरहन्छु, हेर्दा हेर्दै धुवाको प्रवाहसित सम्झना प्रभाव पन्जिन्छ। एउटा सेतो मुसो खोरमा पालेर ज्योतिष हेर्न टोणीखेलको छेउमा बसेको पिलन्धरे युवक, बियरका थोत्रा टिन, 2-4 वटा बटुली सुकी नासले खाएको छोरालाई झुम्रे स्तन चुसाउँदै बेच्न बसेकी पसल्नी, बागेश्वरीको जलप्रसाद बाँड्न दिनहुँ अफिस अफिसमा चाहर्ने बहिरा बागेश्वर पण्डित, दिनभरिको होटेलको कप पखालेर साँझ चिउरा तरकारी चोरी स्वास्नी छोराछोरीलाई चारा लैजाने होटेल बुवाए, छेपारा बटुलेर उसिनी हरेक रोगको औषधि भन्दै दिनभरि चिच्याउँदै हिँड्ने मुसहर, सबै उही भान्सा भगवतीका उपासक हुन्। यस्ता प्रत्येक उपासकलाई दिनहुँ भेटेर कसले सोधिदिने, भान्सा बो हजुर? बरु नेपथ्यबाट आफै फेरि सोधिन्छु, भान्सा बो बाबु? मुन्टु बटार्दा जुम्लुङ्ग हुनै उठाइला बाजेका छोरा उपस्थित देखिन्छन्। म नमस्कार र प्रश्न दुवै फर्काउँदै सोध्छु, तपाईँको भान्सा भयो नि? पढे गुनेका नभए पनि 52/53 ठक्कर खाएका ठाइला बाजेका छोरा,
भान्जा गर्न सकेको भए म बिहान बिहानै बाबुलाई झिन्झोलेर कतै बहिदार खाली भो कि भनी किन धाइरहन्थे बाबु।
अनि उनी भान्सा गर्नुको लामो कथा हाल्दै आँखाभरि आँसु पारेर भन्छन्,
हाम्रो मूल व्यथा नै भान्सा गर्नु व्यथा हो बाबु, त्यसैले जो पाए उहीसँग भान्सा गरे नगरेको नसोध्नु नै जाति हो बाबु, नसोध्नु नै राम्रो।
त्यहाँदेखि मलाई पनि त्यस्तै लाग्छ, नसोध्नु नै राम्रो। हवस् त साथीहरू, आज मैले पस्किएँ भान्सा भो हजुर इति श्री निबन्ध सङ्ग्रहबाट लिएको यो निबन्ध भैरवरियालको कृतिहरूमध्ये एक हो। हामीलाई सुन्दै गर्नुहोला, अरू पनि कथा कविता निबन्ध नियात्रा लिएर हामी फेरि प्रस्तुत हुनेछौँ। त्यतिन्जेलको लागि यो आविष्कारको नमस्कार।